اور آگے اب ہم اگلا رکوع دیکھتے ہیں جس میں ذکر ہے مریم علیہ السلام کا اور عیسیٰ علیہ السلام کی پیدائش کا. وَذْكُرْ فِي الْكِتَابِ مَرْيَم, اس کتاب میں ذکر کریں مریم علیہ السلام کا, اس کتاب میں ذکر جو ہے مریم علیہ السلام کا اس کو بیان کریں, یعنی جو اللہ تعالیٰ نے مریم علیہ السلام کا ذکر اس کتاب میں کیا ہے نا, اے نبی آپ اس کو لوگوں تک بتائیں. ویسے تو مریم علیہ السلام کا ذکر پچھلے لوگوں میں بھی ہے, وہ ذکر کرتے ہیں, لیکن وہ ذکر نہیں چاہیے, وہ تذکرہ نہیں چاہیے, وہ اس طرح سے نہیں ان کی بات بتائیں, کیونکہ اس کے اندر انہوں نے کئی چیزیں بالکل حقیقت سے ہٹا کے جوڑ توڑ ادھر ادھر سے لی ہوئی اور کچھ اور ہی بنا دیا. آپ وہ ذکر کریں لوگوں میں مریم علیہ السلام کا جو اس کتاب میں ہے. کس کتاب میں؟ قرآن میں. جیسے قرآن میں بتایا گیا نا, اس طرح سے آپ مریم علیہ السلام کا تذکرہ کریں. اب آپ دیکھیں جب تک انسان یہاں تک پہنچتا ہے نا, اس وقت تک اس کا ذہن اب بن چکا ہے اس بات پہ کہ اللہ تعالیٰ جیسے چاہے کچھ پیدا کر سکتا ہے. دیکھو اللہ نے زکریہ علیہ السلام کو دے دیا, اولاد دے دی, تو اللہ تعالیٰ جیسے چاہے کسی کو اولاد عطا فرما دے, اتنے بڑھاپے میں اللہ بھی دے سکتا ہے. تو یعنی اللہ تعالیٰ ایسی موجزانہ پیدائش کسی کے کر سکتا ہے. اب یہ ذہن میں بات آ چکی ہے, ٹھیک ہے, اب کیا ہے, ان کا ذکر کریں. اذ کا آپ سمجھ آ گئی نا, یاد کرو وہ ٹائم جب کیا ہوا تھا, انتبذت من اہلیہ, جب وہ الگ ہو گئی اپنے گھر والوں سے, مکانن شرقیہ, ایک مشرقی جانب اس جگہ کے, یعنی اس وقت کا مریم علیہ السلام کا ذکر کریں جب وہ یاد کریں, جب وہ الگ ہو گئی تھی. الگ کس لیے ہوئی تھی؟ عبادت کرنے کے لیے. آپ سورہ آل عمران کو اگر یاد کریں, ہم نے پڑھا تھا مریم علیہ السلام کے والد تو پہلے ہی فوت ہو گئے تھے, ابھی پیدا بھی نہیں ہوئی تھی, اور والدہ نے نظر مانی تھی نا کہ میں جو بھی میرے اب پیدا ہوگا میں اس کو دین کی خدمت کے لیے, مسجد اقصا جو بیت المقدس ہے اس کے لیے چھوڑ دوں گی, اس کی خدمت کے لیے. حضرت مریم جب پیدا ہوئی ان کی کفالت کرنے کے لیے کتنے لوگ آگے بڑھے تھے کہ میں لوں گا اور میں لوں گا, اور پھر انہوں نے قلمیں ڈالی تھیں, اور پھر انہوں نے قرا کر کے پھر ان کو زکریہ علیہ السلام نے ان کی کفالت کی ذمہ داری لی تھی. تو یہ وہ مریم ہیں جن جو ان کے مینٹر, جن کے ٹیچر جو ہیں وہ زکریہ علیہ السلام ہیں. اب دیکھیں یہ کیا کر رہی ہیں, الگ ہو رہی ہیں اپنے گھر والوں سے ایک طرف عبادت کرنے کے لیے. اب یہ عبادت کرتی تھیں یہاں پہ اس جگہ کی, بیت المقدس کی جو ہے نا خدمت کیا کرتی تھیں. اور اب اس کو ہمارے ہاں کیا کہتے ہیں, ہمارے ہاں بھی کچھ ایسا کانسیپٹ ہے لوگوں سے الگ ہو کے عبادت کرنے کا؟ ہاں جی, ہم اس کو کہتے ہیں اعتکاف, ہے نا, وہی اعتکاف, یعنی الگ ہونا. اور دیکھیں اپنے اہل سے اللہ تعالیٰ نے فرمایا, اس لیے کہ دیکھیں جو جب انسان کی فیملی اراؤنڈ ہوتی ہے نا تو بڑا ہی مشکل ہوتا ہے کہ وہ اپنی فیملی کو چھوڑ کے, ان سے گپ شپ چھوڑ کے اور اللہ کے لیے ٹائم نکال کے ایک طرف الگ ہو کے بیٹھ جائے. پھر انسان کا کیا دل چاہتا ہے, ان کے ساتھ ٹائم اسپینڈ کریں, ان کے ساتھ بیٹھنا, ان کے ساتھ گپ شپ کرنا, یہ سب چیزیں اچھی لگتی. لیکن حضرت مریم علیہ السلام, ان کو اتنا شوق تھا اللہ کی عبادت کا کہ وہ اپنے گھر والوں سے بھی الگ ہو کے ایک طرف بیٹھ گئی کہ اللہ کا ذکر کریں. اب ان کے بھی تو دیکھیں نا, ماں باپ, باپ بھی نیک تھے لیکن ماں کی بھی کیسی دعائیں تھیں. آپ یہ دیکھیں پیچھے, اگر آپ نے دیکھنی ہے تو سورہ آل عمران میں دیکھ لیں کہ ماں نے کیسی دعا کی تھی ان کے, اور ماں بھی کیسی نیک تھی اور ان کا بھی کیسے دھیان تھا اللہ کی طرف. تو ظاہر ہے بیٹی بھی پھر ایسی ہیں, اور پھر زکریہ علیہ السلام کی کفالت میں رہی, وہ بھی پیغمبر ہے. اور مکانن شرقیہ, مشرقی جانب ہی کیوں بیٹھی, کسی اور طرف کیوں نہیں چلی گئی؟ اس لیے کہ یہ دیکھیں بنی اسرائیل میں, ابھی تو عیسائیت تو آئی نہیں ہے نا, یہودیت میں کیا تھا, مشرق کی طرف منہ کر کے عبادت کی جاتی تھی. تو اس وقت حضرت مریم بھی بنی اسرائیل کی, یہود کی ہی ہے نا, تو وہ بھی ہیکل سلیمانی اس طرف تھا اور یہ لوگ ویسٹ کی طرف رہتے تھے, تو ایسٹ کی طرف منہ کر کے نماز پڑھتے تھے, عبادت کرتے تھے. فاتخذت من دونہم حجابا, تو اس نے بنا لیا ان کے درمیان حجاب, جس جگہ پہ عبادت کر رہی ہیں وہاں سے اور لوگوں کے درمیان, چونکہ ظاہر ہے وہاں پہ مسجد ہے جو بھی عبادت کا ہے, بیت المقدس ہے, تو وہاں پہ لوگ ظاہر ہے آتے بھی ہوں گے نماز کرنے اور عبادت کرنے, تو انہوں نے ایک حجاب تان لیا. کیوں, حجاب کرنے سے کیا فائدہ ہوگا؟ ایک آڑ, ایک اوٹ لے لی نا, پرائیویسی ہو جائے گی نا, کنسنٹریشن زیادہ ہوگی. جیسے کہ ہم اعتکاف بیٹھتے ہیں تو ہم کیا کرتے ہیں, ایک وہاں پہ پردے سے لٹکا لیتے ہیں اور اس کے اندر بیٹھتے ہیں تاکہ ہم بالکل فوکس کر سکیں. دیکھیں یہ ابھی ان کا معاملہ جو تھا نا وہ ڈسٹریکشنز کو اوائڈ کرنے کا تھا کہ کوئی ڈسٹریکشن نہ ہو میں جب اللہ کی عبادت کر رہی ہوں. اور ایسا ٹائم ضرور ہونا چاہیے جس میں ہم فوکس کر کے اللہ کی عبادت کریں, جیسے ہماری نماز کا وقت ہے. ہر وقت تو نہیں اعتکاف ہم بیٹھ سکتے نا, نماز میں بھی کوئی ڈسٹریکشن نہ ہو, کوئی فون سامنے نہ رکھیں, کوئی چیز ایسی نہ رکھیں. اب اکثر ایسے ہوتا ہے کہ خاص طور پہ ینگسٹرز وہ فون اپنے سجدے کی جگہ پہ رکھ لیتے ہیں اور فون بھی سیدھا کر کے رکھتے ہیں. اب کوئی بھی کال آ رہی ہے نا, چاہے بیل بند بھی ہے تو اس کی اوپر وہ آ رہا ہے اور وہ اس کو بھی ساتھ ساتھ دیکھتے جاتے ہیں. اور کچھ لوگ تو خیر جیب سے نکال کے بھی چیک کر لیتے ہیں کہ کس کی کال آ رہی ہے. اور ایون اعتکاف میں بھی یہاں پہ ہمیں بتایا گیا کہ دیکھو کیسے اللہ تعالیٰ کے ساتھ لا لگانے کے لیے نا کس طرح اپنے آپ کو انہوں نے الگ کر لیا. ہم تو دنیا سے کسی ٹائم پہ بھی نہیں الگ ہوتے, ایون اعتکاف کے ٹائم پہ بھی. یعنی اعتکاف کو بھی اب ہم نے ایک فانی بنا لیا, مسجد گئے اعتکاف بیٹھے ہوئے جی. اعتکاف میں اب چلو پردے لٹکائے, پردوں سے نکل کے باہر کے آگے اب جی لوگوں کے ساتھ مجلسیں ہو رہی ہیں, ادھر بیٹھے ہوئے ادھر ڈسکشن ہو رہی ہے, اچھا آج نیوز کیا ہے, اچھا یہ کیا ہو گیا, وہ کیا ہو گیا, ادھر کی باتیں ادھر کی باتیں, ساتھ فون بھی چیک ہو رہے ہیں, ساتھ ٹیکسٹ بھی ہو رہے ہیں, ساتھ وہاں سے سب کچھ ہو رہا ہے. ایون نہ تو ہم نے حج اور عمرے پہ نہیں چھوڑا, وہاں پہ بھی بجائے اس کے ہم اللہ کے ساتھ اپنے تعلق کو مضبوط کریں, وہاں جا کے بھی ہم ڈسٹریکشن سے اپنے آپ کو آزاد نہیں کر پاتے, دنیا کو پیچھے نہیں چھوڑ پاتے. وہاں پہ بھی جا کے ہماری کمیونیکیشن پیچھے کے ساتھ ہی رہتی ہے, تو اللہ کے ساتھ کب تعلق کریں گے؟ یہی فون اور یہی چیزیں اللہ اور بندے کے درمیان حجاب بن جاتی ہیں, بجائے اس کے کہ آپ اپنے آپ کو اللہ تعالیٰ کے ساتھ سیکلوڈ کریں, اس کی یاد کے ساتھ اپنے آپ کو سیکلوڈ کریں اور دنیا سے حجاب کریں. آپ نے تو اپنے اور اللہ کے درمیان ہی حجاب کر لیا. جب ہر ٹائم آپ کا کنیکشن باہر سے ہی جڑا رہے گا, میں یہاں پہ اپنی ایک سیلفی لے لوں کعبہ کے سامنے, پھر فوراً آ کے اس کو فیس بک پہ بھی لگانا ہے, تو آپ نے تو وہاں پہ بھی یہی کام اگر پکڑا ہوگا تو کس وقت اللہ کی عبادت اور اس کے ساتھ ایک تعلق کو مضبوط کرنے کا آپ وقت پائیں گے, یا کب آپ کا ذہن فارغ ہوگا؟ ہمارا ہر وقت اب ذہن آکوپائڈ ہے, ہم نے کوئی چیز میں نہیں چھوڑا. نماز لے لیں آپ, اعتکاف لے لیں آپ, عمرہ لے لیں آپ, حج لے لیں آپ, کوئی جگہ نہیں ہے ایسی کہ ہم ڈسٹریکشن سے خود کو آزاد کر کے یا دنیا سے کچھ دیر کے لیے کٹ آف ہو کے صرف اللہ تعالیٰ کے ساتھ اپنے آپ کو فوکس کریں. کوئی جگہ ایسی نہیں ہے. آپ مسجدوں میں دیکھیں ہر ٹائم فون بج رہے ہیں, ہر ٹائم ڈسٹریکشنز ہیں, تو کوئی تو وقت ایسا ہو. اب دیکھیں جس وقت حضرت مریم اس جگہ پہ پہنچی نا, ایسی کہ انہوں نے بالکل اپنے آپ کو سیکلوڈ کر لیا, ایون مسجد میں بھی بیٹھی ہوئی ہیں تو تب بھی وہاں پہ پردہ تان لیا. تو ہم بھی یہ سیکھیں اس بات کو کہ اعتکاف کا مطلب یہ نہیں ہوتا کہ ہم مسجد جا کے وہاں پہ فرینڈز کے ساتھ بیٹھ جائیں, اور مسجد کا مطلب یہ ہے اعتکاف بیٹھنے کا کہ اس کے بعد اب ہم بور ہو رہے ہیں. اب کیسے, وہ ظاہر اب اس وقت بھی ہمیں عادت تو ہوتی نہیں کہ چپ کر کے کہیں بیٹھے رہیں سارا سارا دن, تو اب وہاں پہ تو ہم سے نہیں رہا جاتا. پھر اب وہاں پہ بھی ہم اپنی مجلس سے تھوڑی تھوڑی دیر میں لگا کے بیٹھ جاتے, تو یہ نہیں ہونا چاہیے. جب حضرت مریم ایسی کنڈیشن میں گئیں تب اللہ تعالیٰ نے بھیجا سبحان اللہ اپنا فرشتہ اتنی بڑی بشارت کے لیے, تب اللہ تعالیٰ نے ان کو چنا اس بڑے منصب کے لیے جو کسی عورت کو نہ آج تک ملا نہ کبھی ملے گا. تو اس وقت فَأَرْسَلْنَا إِلَيْهَا, تو بھیجا ہم نے اس کی طرف روحانا اپنی روح کو. اپنی روح کا مطلب کیا؟ اصل میں اشارہ جبرائیل علیہ السلام کی طرف ہے. لیکن ان کو روح کیوں کہا گیا؟ روح الامین بھی ایک جگہ کہا گیا, سورہ قدر میں بھی روح الروح کہا گیا ان کو. اور روح کا مطلب کیا ہوتا ہے؟ روح کا مطلب ہوتا ہے آرام, سکون. تو یہ جو روح ہے نا, روح یہ بھی انسان کے جسم میں ایک آرام کا باعث بنتی ہے نا, ورنہ اس کے بغیر تو کوئی جسم ہے ہی نہیں, تو مردہ ہے. تو اسی طرح جبرائیل علیہ السلام کا کام کیا تھا؟ وحی کو لانا, اور وحی بھی انسان کے لیے روح کا کام کرتی ہے, اس کے لیے آرام اور سکون کا کام کرتی ہے, اس کے دل کا سکون ہے. یہ اس لیے ان کا نام الروح ہے کہ واقعی وہ کمفرٹ دیتے ہیں وحی لا کے انسان کے دلوں کو. تو اپنی روح کا مطلب کیا؟ اس میں اللہ تعالیٰ کی طرف نسبت کرنا صرف تعظیم کے لیے ہے. جیسے میں کہوں کہ یہ تو میری بہن ہے, تو اس کا مطلب یہ نہیں ہے کہ وہ میری کوئی بایولوجیکل سسٹر ہے, بلکہ ایک ان کے ساتھ تعلق کے لیے, ایک نسبت کے لیے, وہ میری زکی بہن نہیں بن گئی اس سے. تو اسی طرح اللہ تعالیٰ ایک تکریم ان کی, یہ ایک ان کی تعظیم کے لیے کہ ہمارا جبرائیل, جیسے یہ کہیں ہمارا جبرائیل ہم نے بھیجا, ٹھیک ہے. فتمثل, تو انہوں نے ٹرانسفارم کر لیا اپنے آپ کو, شکل اختیار کر لی, لہا لیے اس کے, کس کے, حضرت مریم کے لیے, بشرن, ایک انسان کی سویہ, ٹھیک ٹھاک, جو بالکل تندرست نوجوان, اچھا بھلا شکل کا ایک نوجوان تھا, اس کی شکل میں خود کو ٹرانسفارم کر لیا. آپ دیکھ لیں یہ معجزہ آ رہا ہے ان کے پاس, فرشتہ آ رہا ہے ان کے پاس, جب وہ دنیا سے الگ تھلگ ہو کے بیٹھی, ٹھیک ہے, جب وہ سب سے کٹ کے صرف ایک اللہ کی عبادت میں لگ گئی. اللہ کا تعلق ہی تب ملتا ہے, اللہ سے کنیکشن ہی تب جڑتا ہے جب انسان سب طرف سے اپنے آپ کو کاٹ کے ایک اللہ کی عبادت کرے. اسی لیے ہمیں نماز دی گئی, نماز, نماز کو کہتے ہیں نا, ہم بچپن میں پڑھتے ہیں نماز مومن کی معراج ہے. اس وقت سمجھ ہی نہیں آتی تھی مومن کی معراج کیا مطلب ہے. یعنی آپ صلی اللہ علیہ وسلم کو تو معراج ہوئی, اللہ تعالیٰ آسمانوں پہ لے کے گئے. جو عام انسانوں کے لیے معراج ہے نا, کہ جو اللہ تعالیٰ سے ملاقات ہے, وہ نماز کے ذریعے ہے. اور اسی نماز کے اندر آپ دیکھیں کہ ہم اس میں بھی تعلق نہیں جڑ پاتا, تو اور کہاں کب بھی جڑے گا. تو وہ جب ایک ایسی جگہ پہ ہو گئی اور اس طرح سے فرشتہ ان کے سامنے آیا, اب اصل شکل میں کیوں نہیں آ گئے, بشر کی شکل میں کیوں آئے, ان کے لیے بشر کی صورت میں آئے. کیوں؟ اس لیے کہ اگر اصل صورت میں آ جاتے تو وہ تو انسان دیکھ ہی نہیں سکتا فرشتے کو. آپ کو پتہ ہے نا, نبی کریم صلی اللہ علیہ وسلم نے زندگی میں صرف دو دفعہ دیکھا تھا, اور جب ایک دفعہ دیکھا تھا تو بے ہوش ہو گئے تھے. حضرت مریم کہاں سے پھر تاب لگ سکتی تھی. دوسرا بات یہ کہ یہ بھی مفسرین نے لکھا ہے کہ اس میں بھی اللہ نے دنیا کو دکھانا تھا کہ حضرت مریم کا کردار اور اخلاق, یہ بھی ان کی ایک آزمائش تھی, ان کا ایک امتحان تھا کہ دیکھیں لڑکی اکیلی ہے, نوجوان ہے, اور ایک خوبصورت ہینڈسم آدمی اکیلا ملنے کے لیے آ گیا, اور وہ بھی حجاب میں جہاں پہ بیٹھی ہوئی ہے, جہاں پہ اور کوئی بھی نہیں ہے. سبحان اللہ, ایک امتحان تھا نا. اب دیکھیں نوجوان خود اپروچ کر رہا ہے, خود آیا ہے, اب پتہ چلے گا کہ کتنی پاک دامنی ہے اور کتنا خدا کا خوف ہے. سبحان اللہ. اب اس وقت وہ یہ نہیں کرتی ہیں ہائے شور مچا کے بچاؤ بچاؤ مجھے, نہیں. قالت انی اعوذ بالرحمن منک, میں تو رحمان کی پناہ چاہتی ہوں تجھ سے. سبحان اللہ, فوراً اللہ سے مدد چاہیے. اللہ تو مجھے اپنی پناہ میں لے لے, میں نہیں اس سے اپنے آپ کو بچا سکتی. اللہ پتہ نہیں کون آ گیا, کون آدمی ہو, جتنا بھی سویہ ٹھیک ٹھاک نیک شکل سے, ایسے نہیں تھے کہ کوئی خوفناک شکل کی تھے, بلکہ ٹھیک ٹھاک اچھے بھلے اچھی صورت کے نیک نظر آ رہے ہیں, لیکن کسی کا بھی تو نہیں کوئی پتا. تنہائی میں کوئی آ گیا ہے اور کس نیت سے آیا یہ نہیں پتا, تو میں رحمان کی پناہ لیتی ہوں. رحمان کیوں فرمایا؟ اس لیے کہ اگر یہ آدمی کسی برے ارادے سے آیا تو اللہ کا رحم ہی ہے جو مجھے بچا سکتا ہے. رحمان تو ہی مجھے بچا, تو مجھے اپنی پناہ میں لے لے اس کے شر سے. پتا چل رہا ہے نا ان کی تربیت. ان کنت تقیا, اس کہہ رہی ہیں جبرائیل علیہ السلام سے کہ میں تو رحمان کی پناہ میں آتی ہوں, یعنی اس کا مطلب اونچی آواز میں کہہ رہی ہیں کہ میں رحمان کی پناہ میں آتی ہوں, اگر تو ہے متقی, اگر تیرے اندر متقی مطلب کیا, یعنی تیرے اندر کوئی خدا کا خوف ہے نا, تو میں اللہ کی پناہ لیتی ہوں تجھ سے. ہمیشہ جو اللہ سے ڈرنے والا ہوگا اس کو اللہ کا واسطہ اور اس کا خوف دلایا جائے گا تو وہ ڈر جائے گا. قالا, اس نے کہا جبرائیل علیہ السلام نے, انما انا رسول ربک, میں تو تیرے رب کا بھیجا ہوا ہوں صرف, میں تو اس کا پیغام لے کر آیا ہوں صرف تیرے پاس, میرا آنا کسی اور ارادے سے نہیں ہے. لأحب لکی غلاماً زکیا, تاکہ میں عطا کروں تجھ کو ایک غلام پاکیزہ, تاکہ میں تجھے ایک غلام دوں. اب کیا جبرائیل علیہ السلام نے دینا تھا؟ دینا تو اللہ نے تھا, لیکن کیوں نسبت کی گئی جبرائیل علیہ السلام کی طرف؟ اس لیے کہ اب وہ پھونک ماریں گے نا ان کے قمیض میں اور اسے حمل ٹھہرے گا. تو اور اس وقت تو وہی اللہ کو, اللہ کی پیغام کو لے کر آئے نا, اس کی طرف سے ریپریزنٹیٹو بنا کے بھیجے گئے ہیں. تو کہہ رہے ہیں کہ میں عطا کروں تجھے, میں دینے آیا ہوں تجھے ایک لڑکا, جو کیسا لڑکا ہوگا, زکیہ, جو بہت پاک صاف دل والا. آپ سمجھ آ گئی نا, پہلے بھی زکات کا لفظ آیا, پاک نفس ہوگا, یعنی حضرت مریم کو تسلی دی جا رہی کہ جو کوئی آئے گا, ایک یہ بھی ہوتا ہے نا کہ کوئی اولاد ہوتی ہے انسان کو ڈر ہوتا ہے, پتہ نہیں کیسی نکلے, کیسی ہوگی, کیسا اس کا کردار ہوگا, کیسا اخلاق ہوگا. تو بتایا جا رہا ہے کیونکہ وہ اکیلی ہوں گی نا, سنگل مدر ہوں گی, وہ آپ کے لیے کوئی بوجھ نہیں ہوگا, بلکہ وہ ایک بڑا ہی نیک بچہ ہوگا جو اللہ تعالیٰ آپ کو عطا کریں گے, اور اس کی پرورش کوئی مشکل کام نہیں ہوگی, آپ فکر نہ کریں, وہ پاکیزہ ہوگا. اچھا, قالت, وہ بولی, انا یکون لی غلام, کیسے ہو سکتا ہے میرا لڑکا. اب یہ ایک حیرت کی بات تھی, اس لیے کیونکہ ان کی تو شادی نہیں ہوئی ہوئی تھی. اب یہ وہ کہتی میرے کیسے تو دہنی, یہ تو ایک امپاسبل بات ہے, اس لیے کہ میں تو کماری ہوں, ولم یم سسنی بشر, مجھے تو کسی انسان نے چھوا ہی نہیں. مجھے کسی انسان نے چھوا نہیں کا مطلب کیا ہے یہاں پہ, یہ مطلب نہیں آج تک ان کو کبھی کسی انسان نے ہاتھ ہی نہیں لگایا, ایسے تو نہیں ہے نا. چھوٹی ہوتی ہوں گی کہیں, کوئی ماموں, کوئی کسی نے تو کبھی ہاتھ لگایا ہی ہوگا. مطلب یہاں پہ ہے کنایا ہے, کنایا, میاں بیوی کے تعلق کی بات کی جا رہی ہے. اور یاد رکھیں قرآن کریم میں بات ساری کی گئی ہیں, جو بھی احکامات دینے ہیں وہ دیے گئے ہیں, ایون میاں بیوی کے تعلق کے بارے میں بھی دیے گئے ہیں. لیکن آپ نے دیکھا ہے کس قدر طریقے کے ساتھ, ڈیسنٹلی, کن الفاظ کے ساتھ یہ پیغام دیے گئے یا احکامات دیے گئے. آپ دیکھتے ہیں کہ ہمارے ہاں دو ایکسٹریمز ہیں, یا تو ان باتوں کے اوپر کبھی, اس ٹاپک کے اوپر بات ہی نہیں کی جاتی, کو برا سمجھا جاتا ہے, ہو یہ کیا بات ہے, یا دوسری طرف آج کل ایسا بھی یہاں پہ دیکھا جا رہا ہے, میں دیکھتی ہوں ممبروں پہ کھڑے ہوئے کئی امام ایسے ہوتے ہیں, اتنی اوپنلی بات کر رہے ہیں کہ انسان شرم سے پانی پانی ہوتا ہے کہ اے ہم آ کیوں گئے یہاں پہ, اور بچوں کو کیوں ہم ساتھ لے آئیں. اور اس وقت بچے ہر چیز کو تو جا کے چیک کر سکتے ہیں انٹرنیٹ پہ کہ کیا ہے, ایسے ایسے الفاظ بولتے ہیں اور اتنے کھلے الفاظ بولتے ہیں. اس وقت بھی ایسا تو نہیں تھا کہ کوئی الفاظ نہیں تھے اس تعلق کے بارے میں, یا کوئی اس چیز کے بارے میں کوئی لفظ ہی نہیں تھا, لفظ تو عربی میں بھی تھے. لیکن آپ دیکھ لیں قرآن میں کس طرح سے اللہ تعالیٰ فرماتے ہیں, چھونے کی بات کی جاتی, چھونے کا مطلب ہی یہ ہے کہ جو میاں بیوی کا تعلق ہے. لیکن ہم آج اس چیز کو بالکل پیچھے چھوڑ کے اور شرم و حیا کے سارے, بالکل کوئی اس کی پرواہ نہیں ہے, اور جیسے بھی آتا ہے وہ ایسی ایسی ٹرمینالوجیز بولی جاتی ہیں کہ یعنی حیا کے دائرے سے باہر آ جاؤ. تو ایسا نہیں کرنا چاہیے, بات کہہ دیں, احکامات جو پہنچانے ہیں پہنچائیں, لیکن ڈیسنٹلی, طریقے کے ساتھ. تو اب یہاں پہ ان کا مطلب یہ کہنے کا ہے کہ میری تو شادی نہیں ہوئی ہے, میرا تو کسی آدمی کے ساتھ کبھی کوئی تعلق نہیں ہوا, ولم اکو بغیہ, اور شادی کے علاوہ اور دوسرا کون سا راستہ ہے, کوئی زنا کا راستہ, کوئی کچھ, تو میں تو کوئی وہ بدکار بھی نہیں ہوں, کبھی میرا آج تک کسی ساتھ تعلق نہیں رہا. اور یہاں پہ بھی اکن کی جگہ کیا ہے, اکن کا نون گر گیا ہے, یعنی میرے اندر ذرا سی بھی اکو, ذرا سی بھی میرے اندر بدکاری کبھی آج تک نہیں رہی میرے کردار میں. جیسے یہ نون نہیں ہے نا, اس طرح میری زندگی میں کبھی بھی یہ بدکاری بھی نہیں. خالہ کہا, اب یہاں پہ یعنی پہلے تو اللہ تعالیٰ نے وہاں پہ زکریہ علیہ السلام سے فرمایا تھا نا, یہاں پہ جبرائیل علیہ السلام نے فرمایا, کذالک, اسی طرح ہوگا, جیسے بھی چاہے نہیں بھی تمہیں چھوا کسی نے, چاہے نہیں بھی تم نے کسی سے تعلق ہوا, پھر بھی اسی طرح تمہارے اولاد ہوگی. قال ربو کی ہوا علیہ حین, کہا اس نے کہ تیرے رب کے لیے یہ بہت آسان ہے. یہ وہی بات ہے جو زکریہ علیہ السلام کو کہی گئی تھی, ولنجعلہ آیۃ للناس, اور تاکہ ہم کر دیں اس کو ایک نشانی لوگوں کے لیے. کس کو کر دیں؟ عیسیٰ علیہ السلام کو ایک نشانی بنا دیں گے ہم, رہتی دنیا تک کے لیے ایک نشانی. اب دیکھیں کہ کتنی بڑی نشانی ہے عیسیٰ علیہ السلام, کہ سب انسان ماں اور باپ سے پیدا ہوئے, اور صرف وہ ماں سے پیدا ہوئے. اللہ تعالیٰ اپنی پہچان کرواتا ہے اس سے, یہ سائن ہے. نشانی کا مطلب کیا ہوتا ہے؟ سائن. سائن کس چیز کا؟ جس سے اللہ کی پہچان ہو کہ اللہ ہر چیز پہ قادر ہے, وہ کچھ بھی کر سکتا ہے, ٹھیک ہے. اور دوسرے, ورحمت منا, اور رحمت ہے ہماری طرف سے. رحمت کس طرح سے؟ کہ جو لوگ ایمان لا چکے ہیں ان کو تو لوگ کتنا ستاتے, کتنا ان کو کریٹیسائز کرتے, کتنا, ان کے لیے بھی ایک رحمت ہوگا, اس لیے کہ وہ ان کے جو مخالفین ہیں، ان کے جو لوگ اگینسٹ ہیں، ان کو ایک ان پہ خاموش فتح مل جاتی ہے، سب کے منہ بند ہو جائیں گے. اس لیے کہ یہی اتنی بڑی نشانی ہے کہ اللہ ہے اور وہ ہر چیز کر سکتا ہے. اور یہ غلط نہیں تھے جو اللہ پہ ایمان لائے تھے. وکانا امرن مقدیا، اور دیکھو یہ کام تو ہو کے رہنے والا ہے، یہ اب فیصلہ ہو چکا ہے، اٹس اے ڈن ڈیل، ڈیسائیڈڈ ہے اللہ کے ہاں، اب اس کا نہیں کچھ ہو سکتا. فحملت ہو، اور پھر کہا جاتا ہے، روایات میں آتا ہے کہ جبرائیل علیہ السلام نے ان کے دامن میں پھونک ماری اور وہ اسی وقت حمل ٹھہر گیا. تو اب یہ تو ہمارے ذہن ہے نا کہ ہائے کیسے ہو سکتا ہے، کیسے آدمی کے بغیر ہو سکتا ہے. جب آدم علیہ السلام بغیر ماں باپ کے پیدا ہو سکتے ہیں تو عیسیٰ علیہ السلام بغیر باپ کے نہیں ہو سکتے. اور اللہ تعالیٰ نے سورہ آل عمران میں فرمایا بھی ہے کہ عیسیٰ علیہ السلام کی مثال آدم علیہ السلام کی طرح. تو اٹھا لیا اس کو، تو اس نے اس کو کیری کر لیا، جو حمل تھا وہ ٹھہر گیا اس کے پاس. فن تبزت بھی مکان قصیا، پھر الگ ہو گئی وہ ساتھ اس کے دور کی جگہ. اب یہ نا تفسیروں میں آپ دیکھیں گے کہیں لگا پہ لکھا گیا کہ فوراً ہی وہ اتنا ان کا حمل بالکل ٹائم کا ہو گیا، ان کو بس 9 دن لگے، کئی جگہ پہ 7 دن، کئی جگہ پہ 9 مہینے، کئی ہمیں اس سے کچھ سروکار نہیں کتنا دیر لگی، کیسا حمل تھا، وہ کتنا ٹائم لگا، بس ہمیں پتہ چل گیا حمل ٹھہرا. اور اصل بات یہ ہے کہ جب وہ شو ہونے لگا، جب اب ظاہر ہے اب شو تو ہونا تھا، تو اب ان کے لیے کتنی بڑی مشکل ہو گئی کہ اب میں کہاں جاؤں. اب یہ دیکھیں کسی لڑکی کے لیے بھی یہ ایک بڑی بات ہے کہ ایسا کچھ ہو جائے، لیکن وہ لڑکی جو اتنی نیک نامی والی ہے، اتنے اچھے نیک باپ کی بیٹی، ایسی نیک ماں کی بیٹی، زکریہ علیہ السلام جیسے نبی کی شاگرد، اور ان کی کفالت میں سارا وقت مسجد کی خدمت کرنا، وہاں عبادت کرنا، وہاں پہ دیکھ بھال کرنا، وہاں پہ دین کو پھیلانا، اتنی پارسا لڑکی، اور اس کی ابھی شادی بھی نہیں ہوئی اور اب حمل ہو گیا، تو اس حالت میں کیا کیا باتیں بنیں گی، لوگ کیا کیا کہیں گے. آپ یہ دیکھیں نا کہ پرانے وقت میں شادی بھی لڑکیوں کی ہو جاتی تھی، تو جب یعنی پیٹ بڑھ جاتا تھا حمل کی وجہ سے، تو شرماتی تھیں کسی کے سامنے آنے سے. اب تو غیر یہ چیزیں ساری ختم ہو گئی، لیکن وہ شرماتی تھی اس وقت، حالانکہ شادی ہوئی بھی. لیکن اگر کسی بغیر شادی کے لڑکے اور وہ لڑکی ہو اور حیا والی ہو، تو اس کے لیے تو کتنا مشکل ہے، کیونکہ ایسی لڑکی سے لوگ جو الزام لگائیں گے اس کے بعد، جو اس کے اوپر ظاہر ہے ایک برائی کا الزام لگے گا، پھر اسی پہ نہیں صرف لگے گا، پھر تو سارے خاندان، اور آپ دیکھیں گے کہ سارے خاندان کو بھی انہوں نے لپیٹا، اور پھر لوگوں نے کیا کیا باتیں کی. اور پھر تاکہ آپ دیکھتے ہیں نا، کبھی کوئی دین کا کام کرنے والے کا کوئی اسکینڈل اچھلتا ہے، تو پھر تو لوگ تھوڑی صرف اس کو لپیٹتے ہیں، پھر تو دین کو بھی، اور یہ مسجد والے ایسے، اور یہ قرآن والے ایسے، اور یہ دین والے ایسے، اور یہ فلاں ایسے، اور پھر تو کسی کو بھی نہیں نا چھوڑتے، پھر تو آگے پیچھے سب کو لپیٹ لیتے ہیں، اور دین کے اوپر تو خامخواہ نام آ جاتا ہے. تو یہ ذہن میں رکھیے گا کہ یہ کہ جیتی جاگتی لڑکی کی بات ہو رہی، کوئی افسانہ وغیرہ کہانی نہیں ہے، اور کتنا مشکل ہوگا اس لڑکی کے لیے. اور ایسا ٹائم، جس ٹائم پہ یعنی جب 8واں 9واں مہینہ ہو گیا یا بالکل ٹائم قریب آ رہا ہے، تو اس وقت تو اور زیادہ کیئر کی اور اس کی ضرورت ہوتی ہے، لوگ لے کے بچیوں کو اپنے میں کے چلی جاتی ہیں تاکہ وہاں پہ ان کی اور کیئر ہو سکے. اور ان کا حال یہ ہے کہ بیچاری وہ آئسولیشن میں جا رہی ہیں، کیونکہ کسی کو بھی نہیں اپنا درد بتا سکتی، کسی کو اپنا مسئلہ نہیں بتا سکتی، کہ کوئی ہے نہیں جو ان کی سپورٹ کا اس وقت ہو، اور کوئی سمجھ بھی نہیں سکتا کہ یہ کیا ہو رہا ہے. فاجاہا، تو لے آئی اس کو کیا چیز، المخاد، جو ان کی کنٹریکشنز تھی، الی جذع النخلہ، اور پھر ان کو کنٹریکشن شروع ہوئی. تو پھر وہ مجبور ہو کہ جب وہاں پہ ظاہر ہے اکیلی جگہ پہ تھیں، کوئی دور جگہ پہ پہنچ گئیں جہاں پہ کوئی آبادی نہیں تھی، کوئی کچھ نہیں تھی. اب تو یہ کہا جاتا ہے کہ بیت اللحم، جس کو بیت لحم کہتے ہیں یہ لوگ، کہ وہاں پہ عیسیٰ علیہ السلام کی پیدائش ہوئی تھی، تو اب تو وہ یہ کہلاتا ہے، مگر اس وقت وہاں پہ کوئی آبادی وغیرہ نہیں تھی، تو دور آ گئی. اور جب ان کو یہ ٹائم شروع ہوا، تو اس وقت وہ درد کی وجہ سے کھجور کے تنے کی طرف چلی گئیں. جیسے انسان کہتا ہے نا کہ سپورٹ لے لے، یعنی آج بھی اگر کسی عورت کا یہ ٹائم آتا ہے تو وہ کسی دیوار کے ساتھ ایک دم سپورٹ لے لیتی ہے یا کچھ ہے، لیکن آج تو دیکھیں साथ माएं होती हैं, साथ शौहर होते हैं या करीबी को रिश्तेदार, कोई ना कोई जरूर होता है, तसल्लियां दे रहे हैं, कोई साथ कुछ दे रहा है, कोई कुछ कर रहा है, किस तरह से इसकी दर्द को कम किया जाए। और ये बिल्कुल तने तन्हा, और अब ये मजबूर हो गई हैं कि आप आबादी से भी दूर आके कहीं और ऐसी जगह पे अब उनको दर्द हो रहे हैं। और फर्स्ट डिलीवरी अपनी अगर इंसान फर्स्ट डिलीवरी याद करे तो कितना मुश्किल वक्त होता है, और खजूर के तने के साथ लगी हुई। अब ये देखें कि ऐसे ही नहीं, अल्लाह ने हजरत मरियम को दुनिया की औरतों के लिए रोल मॉडल बना दिया। इतनी हिम्मत उन्होंने दिखाई कि मर्द भी नहीं दिखा सकते। और सूरह मोमिनून में आयत 50 में अगर आप पढ़ेंगे तो वहां पे बताया गया कि वो एक ऊंची जगह थी, रबवा थी, ऊंची जगह थी, वहां पे पानी भी था और ऐसे था और खजूर भी थी और ये सब चीजें अल्लाह ने आसानियां कर दी थी। तो फरमाती हैं उस वक्त, قالت يا ليتني مت قبل هذا, काश कि मैं इससे पहले ही मर जाती, और وكنت نسيا منسيا, या और मैं हो जाती भूली बिसरी दास्तान, कोई मैं होती ही ना, काश इससे पहले ही मैं मर जाती। अब ये वो क्यों कह रही है, क्या वो मौत की ख्वाहिश कर रही हैं? अब इसके ऊपर भी उलमा ने काफ़ी बातें की कि मौत की ख्वाहिश करना ये सही नहीं है या ये है, और हमारी शरीयत में इसको मना किया गया। बात ये नहीं कि वो मौत की कोई दुआ मांग रही हैं, क्या बात है इस वक्त उनकी कि जो उनकी सिचुएशन है उस सिचुएशन के अंदर वो अपनी हया की वजह से ऐसे कह रही हैं कि काश मैं इससे पहले ही मर जाती, क्योंकि ये जब जो चीज आज तक उनको बताई गई थी, अब आप सोचे ना कि वो रियलिटी होने वाली है, बच्चा पैदा होने लगा है, अब तो यानी कहाँ लेके जाएंगी इसको, किधर छुपाएंगी इसको, कैसे लोगों को बताएंगी कि ये यानी बगैर बाप के पैदा हुआ है, बिल्कुल अनयूजुअल एक बात थी ना, आज तक कभी दुनिया में नहीं हुआ था, तो ये कितनी बड़ी बदनामी का बायस बनेगा और मैं कैसे इसको झेलूंगी। आप देखें, क्योंकि उनको सबसे ज्यादा अपनी हया की फिक्र थी, अपनी हया की, क्योंकि वो बहुत ही शर्मो व हया वाली थी। और हया जो चीज है ना, ये हमारे तो दीन का एक हिस्सा है, और आप सल्लल्लाहु अलैहि वसल्लम ने बल्कि ये फरमाया कि हर दीन की एक डिस्टिंक्टिव क्वालिटी होती है ना, एक खसलत होती है, एक उसकी खास क्वालिटी होती है, और हमारे दीन की तो खास क्वालिटी हया है। हया को फरमाया ये ईमान से है, और ईमान जन्नत में लेके जाता है, और बेहयाई जो है ना कूड़ा करकट है, और कूड़ा करकट कहाँ जाता है, वो आग में ले जाता है। तो इनके अंदर इतनी हया थी कि इनको ये था कि मरना मुझे कबूल है, लेकिन मुझे ये जो धब्बा है मेरे ऊपर, ये जो जिना का इल्ज़ाम होगा मेरे ऊपर, ये नहीं मुझे कबूल है, यानी उनको मौत ज़्यादा प्यारी थी इससे। और आप देखें कि जिस भी दीन में आप देख लें, हर दीन के अंदर आप सल्लल्लाहु अलैहि वसल्लम ने बल्कि फरमाया भी कि अगले जो पैगंबर थे उनका भी जो कलाम लोगों को मिला है उसमें भी ये है कि जब तुम में हया ना रहे तो फिर जो चीज़ चाहे करो, फिर हया नहीं है जिसके अंदर तो फिर कुछ चीज़ नहीं, उसके अंदर कोई ईमान ही नहीं। फरमाया हया सारी की सारी खैर है, खैर। तो हमारे दीन में तो बहुत ज़्यादा हया के ऊपर जोर दिया गया, बहुत ज्यादा इस चीज के ऊपर एम्फसाइज किया गया, क्योंकि हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम खुद इतने हया वाले थे। हदीस में आता है बुखारी की कि पर्दे में रहने वाली कुंवारी लड़की से भी ज्यादा हया वाले थे आप सल्लल्लाहु अलैहि वसल्लम। कोई चीज जब ऐसी देखते थे ना जो कि मतलब हया से मुनाफी होती, तो आप सल्लल्लाहु अलैहि वसल्लम के चेहरे मुबारक से समझ आ जाती थी कि आपको ये पसंद नहीं आ रही बात। और आज हमने देखे हया की सब चीजें तार तार कर दिया, हया तो नाम को भी नहीं रही, और हया के खुद ही क्राइटेरियाज बना लिए हैं कि इसमें क्या बेहयाई की बात है, उसमें क्या बेहयाई की बात है, हालांकि हमारे तो दीन की खूबसूरती हया है। और हया सिर्फ पहनने में नहीं होती कि हमने बस कस कस के वो जो है ना हिजाब लपेट लिए हैं तो अब हम कह रहे हैं मैं बड़ी बाहया बन गई, नहीं, हया हर चीज में, आपके बोलने में, आपके चलने में, आपके तन्हाई के औकात में, आपकी सोचों में, आपकी आपके पहनने में, सब चीजों में हया, नजर में भी हया है। जो लोग कहते हैं ना नहीं नजर में होनी चाहिए, यानी सिर्फ नजर में, सिर्फ नजर में नहीं, ये नहीं है बात कि नजर में नहीं होनी चाहिए, हिजाब ले लें और नजर में ना हो, ये नहीं कोई कह रहा, मगर हया नजर में भी होगी, حیا لباس میں بھی ہوگی، حیا ہر چیز میں ہی ہوگی، آپ یہ تھوڑی کر سکتے ہیں صرف ایک جگہ کانسنٹریٹ کر لیں۔ کوئی اس چیز سے بھی نہیں انکار کر سکتا کہ اسکارف تو آپ لے لیں اور اس کے بعد نظروں میں حیا نہ ہو، اب آپ یہ سوچیں کہ ہم جدھر مرضی دیکھتے رہیں۔ اور ہمارے ہاں تو یہ ہو گیا ہے، اللہ تعالیٰ نے تو دیکھیں سبحان اللہ، ایک عورت کی جو کوالٹی ہے نا وہی حیا بتائی ہے۔ آپ آگے دیکھیں گے موسیٰ علیہ السلام جب وہاں پہ پہنچتے ہیں مدین، تو جو لڑکی کی کوالٹی بتائی ہے، شعیب علیہ السلام کی بیٹی کی، اس کی کوالٹی حیا بتائی ہے۔ خوبصورتیاں نہیں بتائیں کہ بہت فیشنیبل تھیں، بہت یہ تھیں، ہم تو اس چیز کو خوبی سمجھتے ہیں نا۔ قرآن خوبی جو عورت کی بتاتا ہے وہ ہے اس کی حیا، اور ہم بے حیا ہونے کو خوبی بتاتے ہیں، جبکہ ہمارے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جس چیز میں بے حیائی ہوتی ہے اس کو عیب دار بنا دیتی ہے، جس میں حیا ہوتی ہے وہ اس کو خوبصورت بناتی ہے۔ ہم سوچتے ہیں بے حیائی کے اندر فیشن ہے، بے حیائی کے اندر بھلائی ہے، بے حیائی کے اندر بیوٹی ہے۔ میں نے کچھ لوگوں کو کہتے ہوئے سنا کہ ساڑی وہ خوبصورتی وہی ہوتی ہے جس میں پیٹ نظر آئے اور کمر نظر آئے اور یہ نظر آئے، اور آپ کے نبی کیا فرما رہے ہیں کہ جب بے حیائی ہوگی تو اس کو عیب دار بنائے گی، آپ کہہ رہے ہیں کہ وہ خوبصورت ہے، کس کی بات مانی جائے؟ اور یہ بھی ہم سوچتے ہیں، مرد سوچتے ہیں عورتوں کو حیا کرنی چاہیے، ان کو بس سکارف پہننے چاہیے، ان کو اپنی نظریں نیچی رہنی، عورتیں سوچتی ہیں مردوں کو ایسا کرنا چاہیے، حالانکہ حیا سب کے لیے، چاہے مرد ہوں چاہے عورت۔ اس سے زیادہ کیا بڑی بات ہو سکتی ہے کہ ہمارے نبی کریم صلی اللہ علیہ وسلم اتنے حیا والے تھے، اور آج مرد سوچتے ہیں ہمیں تو حیا کی کوئی ضرورت نہیں، تو ہے ہی عورتوں کا کام، شرموں کا حیا ہمیں کیا، یہ تو ہمارے لیے عیب ہے، ہم تو بے باک ہو جائیں اور ہماری نظریں بے باک ہوں تو یہ ہماری کوالٹی ہے، ایسی بات نہیں ہے۔ مرد ہو یا عورت، کنوارا ہو یا شادی شدہ، ینگ ہو یا اولڈ، سب کے لیے حیا کی ضرورت ہے۔ ہم جب شادی شدہ ہو جاتے ہیں تو ہم سوچتے ہیں اب ہمیں حیا کی کیا ضرورت ہے، اب میں شادی شدہ ہوں، اب میں بس اب میں کسی آدمی کی طرف بھی دیکھوں تو لڑکیوں کو حیا کرنی چاہیے، ان کو نہیں دیکھنا چاہیے کیونکہ وہ کنواری ہیں، تو ہم شادی شدہ ہو گئے، اب ہم اسکرین پہ بھی جو مرضی آدمی دیکھیں، چاہے انٹرنیٹ پہ، چاہے فلموں میں، چاہے فونوں پہ، چاہے باہر جا کے ہم کتنے بھی کوئی پوسٹر لگے ہوئے ان کو دیکھ رہے ہیں غور سے، تو ہم تو اگر دیکھیں گے تو ہم تو شادی شدہ ہیں تو ہمارا تو کچھ نہیں ہے کیونکہ ہم حجاب بھی کرتے ہیں، ایسی بات نہیں، آپ کی نظروں میں بھی حیا ہونی چاہیے۔ اسی طرح اگر کوئی بوڑھے ہیں تو وہ سوچتے ہیں کہ ہم تو بوڑھے ہو گئے ہیں تو کوئی بات نہیں، اب ہمیں حیا کی کیا ضرورت ہے، اب ہم جس طرح کی مرضی فلمیں دیکھیں، جیسے مرضی ڈراموں میں ڈائلاگ سنیں، ہمیں کیا حیا کی ضرورت ہے، ہم تو بوڑھے ہیں، ہم تو ایج پہ پہنچ گئے، نہیں، آپ کے لیے بھی حیا کی اتنی ہی ضرورت ہے۔ تو یہ ہم کسی ایک کے اندر کر کے اور خود سارے آزاد نہیں ہو سکتے کہ ان کے لیے حیا ہے، بچے حیا کریں، نہیں، بچوں کو نہیں دکھانی، تو بچوں کو نہیں دکھانی جو چیز، بچے تو حیا کریں اس کے لیے تو آپ کو فکر ہے، اور آپ خود آپ کے لیے حیا نہیں، تو یہ حیا سب کے لیے ہے اور ہم سب کو اس چیز کا لحاظ کرنا چاہیے۔ اور حیا صرف پبلک میں نہیں ہوتی، جب آپ اکیلے ہیں نا تب بھی حیا کرنی ہے، اپنی سوچوں میں بھی حیا کرنی ہے کہ آپ کیا سوچ رہے ہیں، کیونکہ وہ سوچ کوئی اور نہیں جانتا لیکن اللہ ضرور جانتا ہے، آپ کے تنہائی کے اوقات کیسے کٹ رہے ہیں، اس میں بھی حیا کریں۔ تو یہ دیکھو کہ مریم علیہ السلام کی یہ کوالٹی کہ وہ پاک دامن تھیں، مگر یہ حیا کہ میں کیسے لوگوں کے سامنے اب جاؤں گی یہ لے کر، اور کیا لوگ یہ کہیں گے کہ یہ کیا کام کر کے آئی ہے، سمجھا گی بات؟ تو فناداہا، تو پکارا اس کو، کس نے پکارا؟ اب یہ پکارنے والے کے بارے میں تفسیروں میں لکھا ہوا ہے کہ ایک فرشتے نے پکارا، یا شاید جبرائیل علیہ السلام نے ہی خود پکارا، یہ تفاسیر میں لکھا ہے، بعض جگہ پہ لکھا ہوا ہے عیسیٰ علیہ السلام نے پکارا، لیکن ایسی کوئی بات کوئی اوتھینٹک نہیں لگتی کیونکہ عیسیٰ علیہ السلام تو ابھی پیدا ہو رہے ہیں، کہہ رہے ہیں اس وقت ہی پیٹ سے انہوں نے پکارا، لیکن خیر زیادہ اوتھینٹک بات یہ لگتی ہے کہ جبرائیل علیہ السلام نے پکارا۔ کہاں سے پکارا؟ اب وہ دیکھیں ایسی کنڈیشن میں، آپ سوچیں کہ ایک عورت جو مائیں ہیں بیٹھی سن رہی، وہ جانتی ہیں کہ یہ کنڈیشن اس وقت کیسی ہوتی ہے، ٹھیک ہے، پکارا سبحان اللہ من تحتیہا، نیچے سے، نیچے سے مطلب کیا، یعنی وہ میں نے آپ کو بتایا نا وہ اونچی جگہ پہ تھی، ربوہ پہ تھی، ٹھیک ہے، اونچی کوئی جگہ تھی، وہاں پہ اللہ تعالیٰ ان کو رہنمائی فرمائی، وہاں تک اللہ تعالیٰ نے ان کو پہنچا دیا، لے گا۔ अब वहां पे है और जो बोलने वाला है ना वो नीचे है और वहां से वो कुछ कह रहा है, क्यों आके पास कह दे। ये देखिए कुरान करीम का एक एक लफ्ज है ना हमें बताता है, कोई किसी चीज की तरफ सिग्नल करता है कि ये बात को गौर करो कि कोई फासले पे है, इसलिए निदा दिया उसने। आप लोग समझ आ गई ना, मैंने उस वक्त बताया था कि जो दूर से पुकारा जाए, ऊंची आवाज में पुकारना, जो दूर होते हैं तो तभी ऊंचे पुकारते हैं ना। अच्छा वो निदा दे रहा है और नीचे से दे रहा है, इसलिए क्योंकि ये टाइम है प्राइवेसी का, ये टाइम पे नहीं चाहेंगी वो कोई आ जाए वहां पे, एक मर्द की सूरत में कोई आ रहा, चाहे वो फरिश्ता ही है, उसने तो सिर्फ शक्ल धारी भी है, वो ट्रांसफॉर्मेशन एक हुई भी है, लेकिन चाहे फरिश्ता है मगर ये टाइम प्राइवेसी का है उनकी। हमें इससे क्या पता चलता है कि जब कोई चाहता हो अपने लिए प्राइवेसी, तो आप ये ना कहें लो मैं तो तुम्हारी दोस्त ही हूं मेरे से क्या प्राइवेसी, लो मैं तो तुम्हारी ये हूं मेरे से क्या प्राइवेसी, मैं तुम्हारी सास हूं मेरे से क्या प्राइवेसी। नहीं, स्पेस दे उनको, उनको प्राइवेसी दे। इस्लाम में प्राइवेसी की बहुत ज्यादा अहमियत है, आगे इंशाल्लाह आप पढ़ेंगे तो पता चलेगा, सूरह नूर में काफी चीजें आप पढ़ेंगे, ये सारे आदाब, ये सारी हया की बातें भी आपको पता चलेंगी, ये सारी प्राइवेसी की भी बातें आपको पता चलेंगी, आपको नजरें के झुकाने की बातें पता चलेंगी। मर्द और तो सबके लिए वहां पे हुक्म है, सबके लिए वहां पे हुक्म है कि किस तरह से अपनी नजरों की हिफाजत करनी है। तुमने सिर्फ आदमियों को नहीं कहा, तुम औरतों तुम भी नजरों की हिफाजत करो, तुम भी अपनी शर्मगाहों की हिफाजत करो, मर्द भी करें तुम भी करो, तुम भी अपनी ओढ़नियां अपने सीनों के पर डालो। ये नहीं है कि अगर मैं हिजाब करती हूँ तो मेरा भी हिजाब जो है ना मेरी गर्दन के साथ है और सीना मेरा खुला हुआ है और मैंने अबाया जो पहना हुआ, नहीं अबाया पहना हुआ तो वो कुरान कहता है सीनों के ऊपर डालो। और इतनी सारी औरतें हैं कि जो इस चीज का नहीं ख्याल करती कि सीने पे डालना है, अपने स्काफ को सीने के आगे करो, वो गर्दन के साथ चिपका होता है और जो चीज छुपाने की है असल वो जाहिर है। और ये नहीं हम सोचते हैं, हया के ऊपर एक और बात मैं बल्कि करना चाहती हूँ आपसे कि बाज दफा हम ये सोचते हैं कि हया के मतलब सिर्फ है कि बाहर मैं हिजाब लेके जाऊं। हया आपके घर में भी है, जहां पे आपके नौजवान बेटे हों, जहां पे बाप है, जहां पे शोहर के अलावा चाहे महरम रिश्ते हैं, भाई हैं, जवान भाई हैं, उनके सामने भी एक हया का तकाजा होना चाहिए। ऐसे नहीं है कि इतने टाइट कपड़े पहन के आ जाए, इतने सी थ्रू, गर्मी है तो कोई बात नहीं हम घर में ही है ना, इतने सी थ्रू कपड़े पहन लिए कि उसमें सब नजर आ रहा है और जवान बच्चे आपके फिर हैं, कोई बात नहीं मेरे बेटे ही है ना। नहीं, हया हया हमारी कहाँ चली गई है और हम इसको कोई बेहयाई नहीं समझते। और यहां पे हमें स्पेस देने की बात आती है कि प्राइवेसी दूसरे की, जब लोग अपने लिए चाह रहे हो कि हमें प्राइवेसी मिले तो आप उनको प्राइवेसी दें। और वो कहें कि मैं तो फरिश्ता हूं, मुझसे क्या शर्म करनी है तुमने, मुझे शर्म की क्या बात है। नहीं, वो वहां से पुकार रहे हैं आउट ऑफ रिस्पेक्ट के नहीं, इस वक्त नहीं है मुनासिब, तो वो वहां से पुकार के क्या फरमाते, अल्लाह तहजनी कि ना तुम गम करो, कद जाला रब्बू की तहत की सरिया, तुम्हारे रब ने तुम्हारे नीचे ही एक चश्मा बहा दिया। सुभान अल्लाह, देखें अगर आम हालात होते तो कोई हस्बैंड होता तो तसल्ली देता, कोई इस टाइम पे माँ तसल्ली देती, लेकिन जिसका कोई भी नहीं है, जिसके पास कोई नहीं है, तो अल्लाह तो है ना, अल्लाह खुद मददगार कैसे भेज देता है फिर अपने बंदों की सूरत में, अपने फरिश्तों की सूरत में। सुभान अल्लाह, तो कोई भी हम जैसे अब कभी होता है इन मुल्कों में आके बिल्कुल अकेले हो जाते हैं, यहाँ ऐसे कोई हालात आ जाते हैं कि हमें लगता है कि इस वक्त मेरी माँ होती तो कितना अच्छा होता, इस वक्त मेरे साथ कोई होता तो क्या होता, तो जिसके पास कोई नहीं होता ना, अल्लाह के फरिश्ते तसल्लियाँ उसको देने के लिए आ जाते हैं, उसका दिल बांधने के लिए आ जाते हैं। जैसे मैंने आपको बताया था सूरह हमीम सजदा में कि ऐसे लोगों के लिए फिर अल्लाह के फरिश्ते उतरते हैं, वो दिल में तसल्लियाँ डालते हैं, वो दिल को ढारस देते हैं, क्यों गम करते हो, क्यों खौफ खाते हो, हम जो तुम्हारे साथ हैं, हम तुम्हारे औलिया हैं। सुभान अल्लाह, तो अल्लाह ताला ने अब जब कोई भी नहीं है यहाँ पे तो अल्लाह ताला ने फरमाया अब देखो तुम ना गम करो। ये क्यों नहीं गम करो, ये ऐसे ही कोई झूठी तसल्ली नहीं थी, कोई गम की जरूरत नहीं, जैसे हम किस दूसरे को बस ऐसे ही कहते रहते हैं अच्छा ना फिक्र करो, अच्छा ना गम करो। नहीं, वाकई इसलिए गम ना करो कि ये जो बच्चा आ रहा है ये ऐसा बच्चा होगा, ये कोई आम बच्चा नहीं होगा, उसका नाम रहेगा रहती दुनिया तक, और वो एक निशानी है जो वजूद में आ रही है, जो किसी औरत के नसीब में ये नहीं हुआ, जो इनके नसीब में आया कि अल्लाह ने इनको एक यादगार बना दिया दुनिया के लिए। आज तक उनका नाम कैसे चल रहा है, तो देखो तुम ना गम करो, तुम्हें पता ही नहीं क्या मिलने वाला है तुम्हें, और देखो ये तुम्हारे पैरों के पास। बाज मुफसरीन कहते हैं उसी वक्त एक चश्मा फूट गया और वहां पे बह पड़ा, यानी इतना एक्सेसिबल पानी उनके पैरों के पास ही, बिल्कुल करीब ही। यानी अब इस वक्त तो क्या है ना, प्यास भी लगेगी, भूख भी लगेगी, ऐसी कंडीशन भी नहीं है कि कहीं भाग दौड़ करके कहीं से खाना ले आए। वह हुज्जी और हिलाले इलेही की अपनी तरफ भी जिजे नखला थी। अब देखे वो नखला के साथ, तो जिजे नखला के साथ सपोर्ट लेके खड़ी नहीं थी ना, और अब ये कहा गया है, अब अल्लाह ने पानी का तो इंतजाम कर दिया, खाने के लिए भी, अब ऐसा करो इस तने को हिलाओ, और तुसाकित आले के रोता बन जनिया, तुम्हारे लिए गिराएगा तुझ पे वो पकी हुई खजूरें जो चुनी हुई है, तरो ताजा है, बिल्कुल फ्रेश है, बस खाने के लिए तैयार है। और देखो अल्लाह ने खाने का भी इंतजाम फरमा दिया। लेकिन आप कोई ये सोचेगा, कोई कहेगा कि अल्लाह ताला ने फरमाया हिला लो इस दरख्त के तने को, तो अल्लाह चाहता तो फरिश्ता जब वहां से आवाजें दे रहा है तो वहां पे कोई फरिश्ता रख भी जाता, प्लेट में बर्तन में खजूरें रख जाता, कुछ और चीजें रख जाता, या कोई अल्लाह ताला कहीं आसमान से ही कोई चीज उतार देता। तो उनको हिलाने को क्यों कहा, ये अभी वो इतनी दर्द के अंदर है, तकलीफ में है, और उनको कहा जा रहा है हिलाएं। ये चीज हमें ये बताती है कि जो अल्लाह से कुछ पाना चाहता है तो उसको क्या चाहिए, कोशिश करनी जरूरी है। अल्लाह अता फरमाता है लेकिन तुम कोशिश करो, तुम हाथ हिलाओ। हो सकता है उन्होंने, अब जाहिर है इस कंडीशन में या वैसे भी कोई औरत कहाँ हो, उसके पर इतनी कोई स्ट्रेंथ तो होती नहीं कि वो तने को हिला ला के खजूरें गिरा ले, लेकिन जाहिर है उनका तो टच करने की देर थी, उन्होंने तो गिर ही जाना था, क्योंकि गिरानी तो अल्लाह ने, तो साकेत गिराएगा वो तुझ पे, अल्लाह ने गिरानी है, देना तो अल्लाह नहीं है। रिस्क भी जब तुम कोशिश करते हो, देना अल्लाह नहीं होता है, वो तो तुम्हारी सिर्फ कोशिश देखता है। देखिए आप बदर के अंदर फरिश्ते उतरे हैं लड़ने के लिए, लेकिन क्या मुसलमानों ने ये कहा हम तो यहाँ पे बैठ जाते हैं, अल्लाह खुद ही अपने फरिश्तों को भेजे और वो लड़े, हमें क्या जरूरत है जाके लड़ने की। हाँ तो वो लड़ भी सकते थे, लेकिन अल्लाह तुम्हें कहता है कि तुम जाके लड़ो, तुम्हारी मदद के लिए भेज देता है वो। मगर ऐसा नहीं है कि तुम हाथ ही ना हिलाओ, तुम कोई कोशिश ना करो, और बस को गैब की मदद आ जाए, बस हमारे पास, हम जैसे सारे आज इंतजार में ना किसके बैठे, गैबी इमदाद के, अल्लाह के फरिश्ते उतर जाए, गैब से मदद हो जाए हमारी, हमें ना कुछ करना पड़े, उम्मत मुस्लिमा को सारी तरफ हमारे ये थिंकिंग है। हालांकि अल्लाह ताला ने इस औरत को भी फरमाया कि तुम भी तना हिलाओ, हिलाने से खजूरें गिर नहीं जानी थी, गिरानी तो अल्लाह नहीं थी, उनकी कितनी ताकत लगी होगी, हल्का सा ही ला पाई होंगी, कितना उससे नहीं खजूरें गिरनी थी, अल्लाह ने देनी तो थी, मगर उनको बताना था कि तुम कोशिश करो, ये तुम्हारी कोशिश का अल्लाह ने तुम्हें समर दिया। तो इसी तरह जो रिस्क के लिए भी चाहते हैं कि उनको अल्लाह ताला रिस्क दे, तो आप कोशिश करें, अल्लाह देगा फिर। और ये उनका समझ लें ऐसे ही है कि जैसे हम कहें कि हमने फूड ऑर्डर करना है तो फोन उठाएंगे और नंबर डायल करेंगे और ऑर्डर कर देंगे, तो ये इतना ही आसान था, उन्होंने कोई बहुत कोई मुश्किलों से हिला हिला के फिर इस तरह करके कोई नहीं उतारी, बस जरा सा ही करा और अल्लाह ने गिरा दी वहां से। और देखो अल्लाह ताला ने किस खाने का इंतजाम किया, खजूर का। इस टाइम पे खजूर को कहा जाता है ये मिरेकल फूड है, क्योंकि ये बहुत सारी बीमारियों का भी इलाज है। ये जब इंसान के अंदर ताकत नहीं होती बीमारी की वजह से, या लागर हो चुका होता है किसी वजह से, तो उसके लिए भी उसको ताकत दे देते, इंस्टेंट एनर्जी का ये सोर्स है जो खजूर है। और ख़ास तौर पे जब इंसान पे गम हो, रंज हो, या जब विलादत के बाद माँ के लिए ये बेस्ट गिज़ा है, और ये दर्द को भी कम करती हैं। तो अल्लाह ताला ने देखें किस तरह की चीज़ अता फरमाई, और भी चीज़ कोई हो सकती थी, लेकिन अल्लाह ताला ने ये अता फरमाया। अच्छा बाज़ लोग कहते हैं कि जिस वक्त आप जो डिलीवरी के लिए जाएं तो सूरह मरियम पढ़ें, वैसे तो ऐसा कुछ सुन्नत हदीस में नहीं है, मगर हो सकता है किसी ने किसी को इसलिए कहा हो कि देखें इसके अंदर ये सारी बातें आई ना, कि कैसे वो अकेली भी हैं तो अल्लाह ताला की तरफ से कैसे मदद आती है, अल्लाह कैसे ढारस बंधाता है, अल्लाह कैसे इंतज़ाम करता है, क्या चीज़ खानी चाहिए उस वक़्त और किस तरह से है। तो हो सकता है कि किसी ने इसलिए किसी को खाओ, अब वो हमने एक बना दिया कि सूरह मरियम से आसानी हो जाएगी लेबर में, तो इसलिए तुम खाओ, तुम ये पढ़ो पढ़ा करो, तो ऐसा कुछ नहीं है। मगर वैसे आप इसे ये चीज़ें सीख सकते हैं कि क्या 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 चीज़ें इस वक्त इंसान को तसल्ली के लिए और किस तरह उसकी एनर्जी बहाल करने के लिए यूज़ हो सकती हैं। और फिर आप ये देखें कि ये भी कहा जा सकता था कि मेरे हिलाने से क्या होना, देना तो जब अल्लाह नहीं है तो मेरे करने से क्या होगा। नहीं, देना बेशक अल्लाह नहीं है, लेकिन अल्लाह के हुक्म की इताअत उन्होंने की तो उनको मिला। ठीक है, अल्लाह ताला ने फरमाया ना ये इसको हिलाओ, तो देना अल्लाह ने है, मगर पहले तुम अल्लाह का हुक्म मानोगे और तुम्हें ये सीखना पड़ेगा कि मैंने समय ना वाताना करनी है, तब उसकी रहमतें आएंगी। फकुली वशरबी वकर याइना, खाओ और पियो और अपनी आंखें ठंडी करो। आंखें ठंडी करो, वैसे तो अरबिक में मुहावरा भी एक बोला जाता है कि अपनी आंखें ठंडी करने का, मगर आपने देखा कुरान करीम में जहां आंखें ठंडी करने की बात आती है वहां पे औलाद के लिए बोला जाता है। और हमने रब्बना हब लना मिन अज़वाजिना व ज़ुर्रियातिना कुर्रतु आयुनिन ये भी पढ़ा ना, तो कुर्रतु आयुनिन का मतलब क्या है, मेरी औलाद को मेरी आंखों की ठंडक बना दे। तो आंखों की ठंडक अक्सर औलाद के लिए आता है। तो अब उनको कहा गया अब तुम्हें कोई गम फिक्र की नहीं जरूरत है, अब तुम खाओ भी पियो भी, खाने पीने का भी इंतजाम हो गया और बच्चे को देख के अपनी आंखें भी ठंडी करो, क्योंकि जब बच्चा पैदा हो जाता है तो देखा है फिर माँ के लिए सारा गम भूल जाता है, सारी पेन भूल जाती है, सब कुछ भूल जाता है, बच्चे को देख के ही वो उसकी आंखें ठंडी हो जाती हैं। फइम्मा तरयिन्ना, और फिर अगर तुम देखो कोई मिनल बशरी अहदा किसी भी इंसान को, फकूली तो उसको कह देना इन्नी नजर तुल रहमान, मैंने तो नजर मानी है रहमान के लिए। किस चीज की नजर मानी है, जैसे हम भी नजर मानते हैं ना, अल्लाह के लिए नजर मानना इसमें कोई हरज नहीं है, ठीक है, मगर किसी और के नाम की नजर नहीं मानी जा सकती। तो वो उनको सिखा दिया गया कि जो भी कोई आपको इंसान मिले तो उससे आपने कोई बातें नहीं करनी, कोई बातचीत नहीं करनी, कोई कुछ पूछे कुछ नहीं कहना, बल्कि आगे उनको ये इशारे से बता देना कि मैंने नजर मानी है रहमान के लिए सौम रोजे की। फलन उकल्लिमल यौमा इंसीय, मैं हरगिज अब आज किसी इंसान से बात ही नहीं करूँगी। देखिए ना, हो सकता है लोग सवाल करें, इतराज करें, पूछें, ये तो आपको ज़रूरत नहीं किसी के भी जवाब देने की। इसमें एक मैसेज हिडन ये है कि अल्लाह अब खुद ही जवाब देगा उनकी बातों का, अल्लाह ताला खुद ही उनको अब समझा देगा, अल्लाह खुद ही इंतज़ाम कर देगा, आपको नहीं फिक्र करने की ज़रूरत, आपको अब ये परेशान होने की जरूरत नहीं, अब मैं कैसे उनको बताऊंगी, उनको क्या कहूंगी। देखिए, खुद को पता होना वो अलग बात है, दूसरों को कन्विंस करूंगी कैसे। इससे हमें एक बात ये भी पता चलती है कि जब आप किसी ऐसी सिचुएशन में आ जाएं जहां पे आपको ये हो कि मैं जितनी मर्जी इनको एक्सप्लेनेशन दे दूं ना, किसी ने माननी नहीं है, उस वक्त क्या बेहतरी होती है कि खामोश रहो। ठीक है, जब भी ना समझ आए ना कि मेरा कोई एक्सक्यूज कुछ भी मैं कहूंगी ना, इन्होंने नहीं माना, तो खामोश रहे। दूसरे ये लोग देखें जो आने वाले थे, वो तो कोई इनकी हमदर्दी में तो नहीं आ रहे थे, बोतान लगाना था, उन्होंने बुरा भला कहना था, जिना जैसे इल्ज़ाम की यानी तोहमत लगानी थी। तो ऐसे लोगों से बहस करना, उनको दलीलें देना, उनको कन्विंस करने की कोशिश करना, तो उन्होंने मानना ही नहीं था क्योंकि वो तो जाहिल है। और किसी भी जाहिल के साथ बहस करना कोई फायदा नहीं देती। इमाम शाफी फरमाते हैं कि जब भी मैंने किसी जाहिल से बहस की मैं हार गया हूं, क्योंकि आप जहालत से फाइट नहीं कर सकते। अगर कोई जाहिल हो ना तो उससे कुरान भी हमें क्या कहता है, सलाम करके अलग हो जाओ, यानी फिर आपको बहसें करने की जरूरत नहीं। किसी मजलिस में आप जाए वहां पर देख लिया करें, अगर कोई ऐसा है इंसान जिसने ना बात सुननी है ना बात माननी है, और वो बस सिर्फ अपनी एक दुहाई दिए जा रहा है और उसको इल्म भी कुछ नहीं है, बहुत बहसें किया कर, खामोश हो जाए। फअतत बिही कौमहा तहमिलुहु, तो ले आई उसको अपनी कौम के पास उठाए हुए। अतत आता, जा आ भी एक आता है और अता भी आता है ना, हम जब पढ़ते हैं जा आ तो उसका माना भी, जैसे आ जा आ हमने पढ़ा, जा आ का मतलब लाना हो गया, लेकिन जा आ का मतलब आना, तो अता भी आना है, लेकिन अता में आसानी के साथ आना और जा आ में मुश्किल के साथ थोड़ी सी आना। अब देखें जब ये वापस आ रही हैं तो इनके लिए वर्ड क्या है, अतत, یعنی بڑی آسانی سے آ گئی اپنی قوم کے پاس. کیوں؟ اب جو بچہ اٹھایا ہوا ہے نا, اب دیکھ چکی ہیں اس میریکل کو اپنے سامنے کہ کیسے چشمہ بہا, کیسے کھجور کا انتظام ہو گیا, کیسے اللہ تعالیٰ نے فرمایا کہ آپ کو بولنے کی ضرورت ہی نہیں تو وہ خود ہی کوئی انتظام کرے گا. تو اب سکون میں ہے, اس کا مطلب ان کی کیفیت پتہ چل رہی ہے اسے. قالو یا مریم, انہوں نے کہا, لوگوں نے, انہوں نے دیکھ لیا آ رہی ہیں, اے مریم لقد جئتی شیئا فریا, تم تو بہت ہی کوئی بری چیز لے آئی ہو, اور دوسرا یہ کہ تم ولد الزنا لے آئی ہو, یہ تم نے کیا کیا. یا اخت ہارون, اے ہارون کی بہن, ماں کانا ابو کی امرا سو ان, تیرا تو باپ بھی کوئی برا آدمی نہیں تھا, وہ ماں کانت امو کی بغی, اور نہ تیری ماں کوئی بدکار تھی. یعنی تم دیکھو تم کس خاندان کی لڑکی, تم نے یہ کیا گل کھلا دیا, اتنا یعنی تنزیہ اور ایسی بات. اچھا اب اختہ ہارون کیوں کہا, کیا ان کا کوئی بھائی ہارون تھا؟ نہیں, ان کا کوئی بھائی ہارون نہیں تھا, بلکہ کہا جاتا ہے کہ ان کے قبیلے میں یا قوم میں کوئی ایک نیک آدمی تھا, ہو سکتا ہے کوئی کزن ہو, ہو سکتا ہے کوئی رشتہ دار ہو, بڑا نیک آدمی تھا. یعنی تم اس کی بہن ہو تو تم اب یہ کام کر رہی ہو. اور دوسرا اس کے اندر موسیٰ علیہ السلام والے ہارون کی طرف اگر سوچیں تو ہارون علیہ السلام کی یہ بہن تو نہیں ہے, کیونکہ ظاہر اس زمانے سے تھوڑی ہیں, یہ تو بہت بعد کا زمانہ ہے. موسیٰ علیہ السلام کا زمانہ تو بہت پہلے گزر چکا ہے, لیکن یہ ظاہر ہے ان کی لینیت سے تو ہے نا, ان کی نسل سے تو ہیں. تو یعنی تم کس کی بہن ہو, یعنی ان کی بیٹی. جیسے ہم دیکھتے نہیں ہیں, ہم دیکھتے ہیں کہ جب پیغمبروں کی بات آتی تو اللہ تعالیٰ فرماتے ہیں ان کا بھائی آد کا بھائی صالح, آد کا بھائی ہود, سمود کا بھائی صالح. تو ہم ان کے بھائی تھوڑی ہیں, وہ سکے بھائی تھوڑی ہیں, وہ تو ان کے بھائی ویسے بات ایک کہی گئی, ان کی اس قوم سے ہیں. تو اسی طرح اختہ ہارون میں کیا ہے, بہن ہارون کی مطلب ہے اس قوم سے, ان کے نسل سے. اسی طرح ایک صحابی تھے, وہ نجران کے علاقے میں گئے, عیسائیوں کے سامنے انہوں نے تبلیغ کی, اور جب یہ آیت پڑھی تو انہوں نے کہا کہ یہ کیا بات ہوئی, تو آپ کا مطلب ہے کہ حضرت مریم ہارون علیہ السلام کی بہن تھی, وہ تو اس ٹائم میں بھی نہیں تھی, اور کیا اس طرح انہوں نے اعتراض کیے. تو ان کو کوئی جواب نہیں آیا, اور نہ انہوں نے خود کہا کہ اچھا میں آپ کو اب اپنی طرف سے خود ہی کچھ بنا کے بتا دیتا ہوں, جیسے ہمیں شوق ہوتا ہے کہ اگر نہیں بھی ہمیں پتا تو ہم کچھ نہ کچھ ضرور کہہ دیں, یہ نہ ہو یہ سمجھیں کہ اس کو کچھ آتا نہیں. انہوں نے کہا نہیں مجھے نہیں پتا. تو وہ واپس آئے آپ صلی اللہ علیہ وسلم سے, پوچھا تو آپ صلی اللہ علیہ وسلم نے فرمایا پھر ان کو کہ کیا تم نہیں جانتے کہ بہت سے لوگ نبیوں کی محبت میں اپنے بچوں کا نام رکھ ان کے نام پہ رکھ دیتے تھے. یعنی پہلے زمانے میں بھی ان کی قوم میں بھی کسی بچے کا نام ہارون تھا, اس لیے کہ ہارون علیہ السلام گزرے تھے. جیسے آج بھی ہم نام رکھتے ہیں, ابراہیم نام رکھتے ہیں, اسحاق نام رکھتے ہیں, اسماعیل نام رکھتے ہیں. تو یہ سارے نام ہیں نا جو ان پیغمبروں کے سے ہم نے لیا, اس سے پتہ چلتا ہے اچھے اچھے نام رکھنے, پیغمبروں کے اس کے اوپر نام رکھنا یہ بھی ایک اچھی بات ہے, اور یہ بھی پہلے لوگوں کا بھی طریقہ ہوا کرتا تھا. ایسے نام رکھنے سے پرہیز کریں جس میں کوئی مطلب ہی نہیں ہے, بس وہ آپ کو اچھے لگتے ہیں. آج کل ایسے نام بھی آ گئے ہیں جن میں کوئی, آپ ان سے پوچھیں اس کا مطلب کیا ہے, علی جیسا, اس کے جیسا, اس کے ویسا, جن ناموں کا کوئی مطلب نہیں ہے, وہ کتنے بھی وہ فیشنیبل آپ کو لگ رہے ہیں یا کچھ ہے, اس کا کیا فائدہ؟ نام کا بھی انسان کی شخصیت پہ اثر ہوتا ہے. تو ان کا یعنی ہارون علیہ السلام کی نسل سے یا ہارون ان کے قوم میں کوئی شخص تھا جو نیک تھا, اور انہوں نے جب یہ تانا دیا تو اس کے بعد دیکھیں اب ایک بچے کو بھی کہہ دیا کہ یہ تم کتنا برا کام کر کے لائی ہو, یہ زنا والا بچہ لے آئی ہو. اب ماں باپ پہ بھی وہ پہنچ گئے. لیکن دیکھیں اب کوئی اور عورت ہوتی تو وہ کہتی پہلے میں ان کو جواب دیتی ہوں پھر اس کے بعد روزہ رکھ لوں گی چپ کا. یہ بھی آپ کو بتا دوں کہ اس زمانے میں ان کی شریعت میں چپ کا روزہ رکھنے کا تھا, ہمارے ہاں اس چیز کی اجازت نہیں ہے. جیسے یہاں پہ کہا گیا نا کہ مجھے روزے سے ہوں یہ ان کو بتا دینا. تو ایک دفعہ ایسے ہوا تھا, ابو بکر صدیق کو کسی نے بتایا کہ ایک عورت نے نظر مانی ہے کہ میں کبھی بھی نہیں کسی سے بات کروں گی. تو انہوں نے فرمایا کہ اسلام نے ایسی چیزوں کو ختم کیا ہے, اسلام میں اس چیز کی کوئی اجازت نہیں ہے کہ کوئی اس طرح کی نظر مان لے, لہٰذا اس کو کہو کہ وہ بات کرے. اسی طرح ایک دفعہ ایسے ہوا تھا کہ آپ صلی اللہ علیہ وسلم خطبہ دے رہے تھے تو آپ نے ایک شخص کو کھڑے بھی دیکھا, تو آپ نے اس کے بارے میں پوچھا. صحابہ نے کہا وہ ابو اسرائیل ہے, اس نے نظر مانی ہے کہ وہ کھڑا رہے گا اور بیٹھے گا نہیں, اور نہ سائے میں آئے گا, اور نہ کسی سے بات کرے گا, اور روزہ ہی رکھے رہے گا. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ اس سے کہو کہ بات کرے اور سائے میں آ جائے اور بیٹھ جائے اور اپنا روزہ پورا کرے. یہ بخاری کی حدیث ہے. یعنی روزہ تو پورا کرو لیکن یہ چپ کا روزہ رکھ لینا کہ اب میں نے کسی سے بھی نہیں بات کرنی, یہ نہ ہو کہ بھئی ہم میں سے کوئی دیکھ لے یہاں پہ اور کہے کہ وہ حضرت مریم نے چپ کا روزہ رکھا تھا اب سے میں بھی رکھتی ہوں. वैसे खामोशी अच्छी बात है, लेकिन ये नहीं है कि चुप कर रोजा ही रख लें कि अब हमने किसी से बात ही नहीं करनी। तो अच्छा, अब उन्होंने देखें तू रोजे को तोड़ा नहीं कि मेरे अंदर अब मैं बर्दाश्त नहीं कर सकती, मेरे माँ बाप के ऊपर बात कर दी और उनको भी बीच में ले आए और मेरे खानदान को बीच में ले आए और ऐसी बात कर रहे हैं, जबकि ऐसा देखिए कब गलत इल्जाम किसी के ऊपर लग रहा हो तो फिर वो बहुत सख्त गुस्से में आ जाता है ना कि ये तुम नाजायज बात कर रहे हो और ऊपर से इतने हद को बढ़ गए कि मेरे माँ बाप पे भी पहुंच गए। तो उन्होंने इतना सेल्फ कंट्रोल था ना उनके अंदर, खामोश रही बिल्कुल, क्योंकि खामोश रहना आसान नहीं होता जब कोई इल्जाम लगा रहा हो। तो इशारा कर दिया उसकी तरफ, बच्चे की तरफ इशारा क्यों किया, बस मुफस्सरीन कहते हैं अल्लाह ताला ने उनको बता दिया था कि आपने नहीं कुछ कहना, आपने बस इसकी तरफ इशारा कर देना। कालू, उन्होंने कहा, कैफा नुकल्लिमु मन काना फिल महदी सबिया, किस तरह हम कलाम करें इसके साथ जो बच्चा है पंगूड़े में है, इसके साथ हम कैसे बोलें। काला इन्नी अब्दुल्ला, अब इससे पहले कि और कोई बात होती वो बच्चा खुद बोल पड़ा कि मैं अब्दुल्ला हूँ, मैं अल्लाह का बंदा हूँ। देखें वो बात जो पैदा होते ही उन्होंने फरमाई थी, उसी बात को आज इन्होंने डिस्टॉर्ट करके उनको इब्नुल्ला बना दिया। नऊज़ुबिल्लाह। आतानी अल किताब, उन्होंने यानी बता दिया कि मैं मौजाना तौर पे पैदा तो हुआ लेकिन मैं कुछ और नहीं बन गया, मैं बंदा अल्लाह का ही हूँ, अब्द हूँ उसका, उसका गुलाम हूँ। आतानी अल किताब, उसने मुझे किताब दी। क्या इसी वक्त किताब लेके पैदा हुए थे? नहीं, बल्कि बाज कहते हैं कि उस वक्त ही उनके पास इल्म था, लेकिन इस तरह की बात नहीं है। असल में बात है माजी का सीगा है मुस्तकबिल के लिए, मुझे दे दी हुई है किताब का मतलब मैंने एक पेशीन गोई की है ना कि मुझे फ्यूचर में किताब मिलेगी यार। ये लेकिन ये इतनी डन डील है, इतनी डिसाइडेड बात है कि समझ लो हो चुका, इसलिए बात माजी में है लेकिन है फ्यूचर की। वजालनी नबिया, और उसने बना दिया मुझको नबी, और नबी तो आपको पता ना बाद में नहीं सेलेक्ट होते, बस नबी जो होता है वो नबी ही होता है, वो कोई अपनी मेहनत मुशक्कत से नहीं होता, वो अल्लाह की तरफ से पहले से चोजन वन होता है। तो नबुवत साथ ही मिल गई भी है उनको, नबी ही है वो। वजालनी मुबारकन अयना मा कुंतु, और मुझे मुबारक बनाया जहां कहीं पे भी मैं हूं। मुबारक का मतलब क्या होता है? बरका का मतलब होता है खैर, खैरे कसीर, बहुत ज्यादा भलाई, वो बरका होती है। और मुबारक यानी बहुत मुझे खैर और भलाई वाला बनाया, फायदा देने वाला बनाया, मैं बहुत फायदा मंद हूंगा जहां कहीं पे भी मैं हूं। इससे पता चलता है कि जिस जमाने में वो थे उसमें भी जहां पे भी हूं, चाहे मस्जिद में हो, बाजार में हो, घर में हो, मजलिसों में हो, जहां पे भी उन लोगों के लिए फायदा मंद, अमर बिल मारूफ नहीं अनिल मुनकर करने वाले, लोगों की रहनुमाई करने वाले, लोगों को खैर बताने वाले, तो मैं जिधर भी होऊंगा लोगों में खैर ही पहुंचाने वाला हूँ और खैर कसीर वाला हूंगा, खैर कसीर वाला हूंगा जहां पे भी जाऊंगा। इससे क्या पता चलता है कि वो नफा मंद थे लोगों के लिए, खैर का बाइस थे। हम अपने आप को भी देखें, हम कितने नफा मंद हैं इंसानों के लिए, जहां हम जाते हैं वहां पे खैर पहुंचाते हैं कि शर पहुंचा के आ जाते हैं। अफ़ज़ल अज़रम ने फरमाया कुछ शर की कुंजियां होती हैं, कुछ खैर की कुंजी चाबियां हैं, शर की और कुछ खैर की होती हैं। हम कहीं शर की चाबी तो नहीं है? जिधर बैठे उधर शर फैला दें, इधर फसाद फैला दिया, उधर की उधर लगा दी, उधर की उधर बातें कर दी। बहुत बातें इसीलिए नहीं करनी चाहिए क्योंकि फिर शर ज्यादा फैलता है। अब अच्छा चले, अगर हम शर नहीं भी फैलाते तो हम ये बहुत बड़ा अपना कारनामा समझते हैं कि हम शर तो नहीं ना फैलाते, लेकिन ये भी देखें कि ये खैर पहुंचाने वाले थे। मैं शर नहीं पहुंचाती लेकिन क्या मैं खैर पहुंचाने वाली हूं? क्या मेरी जात से दूसरों को खैर पहुंचती है? या मैं इस पे मुतमईन हूं कि मैं बुराई तो नहीं ना फैला रही? ठीक है, वो भी एक अच्छी बात है, मगर उससे भी अगला स्टेप है कि दूसरों तक खैर पहुंचाई जाए। हाँ, और उसमें हम कह देते हैं लो अब हमने ये काम करना, कोई और नहीं कर सकता। तो नहीं, देखें पैगंबर जो हैं वो खैर पहुंचाने वाले हैं जिधर जा रहे हैं, हम जिधर जिस जिस जगह जाएं, ये नहीं कि बस यही खैर है कि मैं सदका कर दूं, यही खैर है कि मैं डोनेशन बॉक्स में डोनेशन डाल दूं। खैर ये है कि मैं जिधर जाऊं, जिस जगह भी हूं, मैं ये सोचूं मैं इनको किस तरह फायदा पहुंचा सकती हूं, कैसे मैं इनको खैर पहुंचाऊं। सुभान अल्लाह, ऐसा इंसान फिर अपने पीछे क्या छोड़ के जाएगा? नेक नामी, अल्लाह उसका जिक्र खैर छोड़ देगा दुनिया में, जो लोगों के खैर ही पहुंचाता रहा। ये ना सोचे मैं किस तरह किसको क्या, अब कोई शर पहुंचाऊं, कोई बुराई पहुंचाऊं, किससे क्या ले लूं, किस और ये मुझे क्या देगा अगर मैंने इसको खैर दी, ये ना सोचें। और ये मुझे क्या दे सकता है, अच्छा कुछ फायदा दे सकता है, कुछ भी नहीं दे सकता, इसने मेरे लिए क्या करना है, तो फिर छोड़ो, नहीं, बल्कि वो देखें जैसे बेलॉस होके अपने जात से फायदा पहुंचाते थे। तो हर जगह जरूरी नहीं होता कि वो किसी को आपके पैसों से ही फायदा पहुंचे, कई जगह पे किसी को पैसों की जरूरत ही नहीं होती, कुछ आपकी सपोर्ट चाहिए, कुछ आपकी का मशवरा चाहिए, कुछ आपकी कोई कोई ऐसी एबिलिटी है उससे फायदा मिल सकता है, किसी को राह ही आप दिखा देते हैं किस तरह से। खैर वो हमारा अपना काम है कि हम देखें हम कैसे खैर वाले बन जाए दुनिया के लिए। अईना मकुंतु, मैं जहां कहीं हूं, अल्लाह हमें भी ऐसा बना दे कि हम जहां कहीं हों खैर ही खैर हमसे निकले, वो अपनी कौम में रहे या आसमानों तक चले गए या दुनिया में वापस आएंगे, सब जगह खैर होंगे। वाउसानी बिस्सलात, और ताकीद की मुझे नमाज की। अब देखें ये भी नमाज का यहाँ पे जिक्र आ गया, उस वक्त उनकी नमाज जाहिर है हो सकता है ऐसी तो ना हो जैसी हमारी नमाज है, मगर कोई ना कोई तरीका इबादत का था जो उनका था। लेकिन यहाँ पे फरमाया बिस्सलात, बी का जब वर्ड आ गया ना तो साथ, यानी नमाज के साथ जैसे बी के बहुत सारे माने हैं, मगर साथ का मतलब जैसे चिपक जाना, जुड़ जाना, कि मैं नमाज के साथ जुड़ जाऊं बिल्कुल। वो जकात, और जकात, और यहाँ पे भी जकात अंदर की पाकिजगी के लिए भी है और सदके के लिए भी है। गो के शायद ये तो शक्लें नहीं होंगी उनकी भी, वैसे जकात उस जमाने में भी थी, मूसा अलैहिस्सलाम की शरीयत में भी थी, मगर यहाँ पे दोनों माने आ गए। जो हमारी वाली जकात है उनकी रेशो डिफरेंट थी, लेकिन जकात वैसे निकालना भी हो गया और अंदर की सफाई भी। मा दुम तो हया, जब तक मैं जिंदा रहूं, मैं नमाज और जकात की मुझे वसीयत की गई है, मुझे ताकीदी हुक्म दिया गया। और आपको पता है हमारी शरीयत में भी जब तक हम जिंदा हैं, होशो हवास हमारे कायम है, हम नमाज नहीं छोड़ सकते। सिर्फ ये कि हमें होश होना चाहिए, अगर तो बेहोश है तो फिर तो कलम उठ जाता है ना जो बेहोश है, लेकिन जब तक हमें होश है, चाहे लेट के पढ़ो, चाहे इशारों से पढ़ो, चाहे सफर में हो, चाहे बीमार हो, चाहे कहीं हो, मगर नमाज फर्ज है और वो फर्ज साकित नहीं होता। आप सल्लल्लाहु अलैहि वसल्लम के जो आखिरी अल्फाज थे, आखिरी वसीयत ही किया थी, अस्सला 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 व मा मलकत अयमानुकुम, नमाज नमाज और जो तुम्हारे हाथों के अंडर, व बर्रम भी वालिदती, और नेक सलूक करना करने वाला अपनी वालदा के साथ भी, चूंकि इनकी सिर्फ वालदा थी इसलिए नेक अपनी वालदा के साथ सलूक करने वाले। वलम या जालनी जब्बारन शकिया, और वो भी क्या कह रहे हैं कि मैं भी, मुझे अल्लाह ने नहीं बनाया मुतकब्बिर, यानी पुशी बॉसी, किसी को जबर करके किसी के ऊपर इम्पोज करना अपनी मर्जियां, वो नहीं बनाया। कई लोग ऐसे होते हैं कि उनके पास आपका बैठना मुश्किल हो जाता है क्योंकि वो इतने बॉसी होते हैं। कहीं हम तो जब्बार नहीं है घरों में, ये हस्बैंड से पूछना चाहिए। सब अपने हस्बैंड से पूछें, लेकिन वीकेंड के बाद पूछ लीजिएगा कि मैं कहीं, मेरे अंदर तो ये क्वालिटी नहीं है, मैं कहीं जब्बार, और ये तो नहीं हूँ कि बस बॉस अराउंड करती रहूँ और बस मेरी मर्जी से हर चीज़ हो वरना ना हो। ठीक है, आप पर मैं बार हो या बच्चों को नमाज के लिए कहना, इन चीज़ों के लिए कहना, अपने घर में दीन के लिए कायम करने के लिए, तो हाँ इंसान इम्पोज करता है, मगर कुछ ऐसे लोग होते हैं जो किसी को यानी सांस भी लेने नहीं देते उनकी मर्जी से, और वो चाहते हैं कि बस हमारी मर्जी चले, जैसे हम चाहते हैं वैसा चलना चाहिए, घर का निज़ाम हो, कहीं का निज़ाम हो, यानी फिर लोग उनकी कंपनी में अनकंफर्टेबल हो जाते हैं। तो हम अपने आप को देखें कि कहीं हमारे अंदर ऐसी चीज़ें तो नहीं हैं, हम लोगों को इतना तो नहीं चोक कर देते, इतना तो पुशी नहीं है हम। आप अपना अच्छा मशवरा दें मगर हुक्म ना दें। तो जहाँ जहाँ हमारी कैपेसिटी है, बाज़ दफ़ा ऐसे होता है हर जगह तो नहीं हम कर सकते, मगर जिधर हमारे अंडर लोग हैं या हमसे कमज़ोर हैं या हमसे नीचे हैं, हमारे हाथ के नीचे हैं, वहाँ पे हम खूब फिर जब्बार बन जाते हैं। ये नहीं होना चाहिए। देखिए पैगंबर जब ऐसे नहीं थे, वो तो पैगंबर थे, वो भी उनका तो काम ही ये था कि दीन की तबलीग करना और अमर बिल मारूफ नहीं अनिल मुनकर, वो नहीं था जब्बार, और हम हर जगह जब्बार बने हैं। और वो अपनी माँ के साथ ऐसे नहीं थे कि अपने माँ को बॉस अराउंड करें। शकिया और ना बदबخت है, इसका मतलब है कि जो जाबिर होता है ना, और अगर कोई लड़की जाबिर आए अपने वालदैन के साथ तो फिर वो शकी हो जाता है, बदबخت हो जाता है, क्योंकि यहाँ पे वालदा की बात आ रही है खासतौर पर। والسلام علی اور سلام و مجھ پہ، اللہ نے اللہ مجھے سلامتی دی، اپنے لیے نہیں دعا مانگ رہے ہیں، اور دوسرے یہ کہ اللہ نے مجھے اکرام دیا، مجھے سلامتی دیا، یہ بھی مانا علیہ یوم ولدت و یوم اموت، جس دن میں پیدا ہوا، یعنی میں ولد الزنا نہیں ہوں بلکہ میں میرے پر سلام ہے جس دن میں پیدا ہوا، اور یہ بھی کہ میں اپنے لیے سلامتی کی دعا کرتا ہوں، دونوں معنی ہیں. و یوم اموت، اور جس دن میں مروں گا، ابھی مرے نہیں ہے وہ، ابھی ان کو موت نہیں آئی، ابھی ان کو دنیا سے اٹھا لیا گیا، زندہ اٹھا لیا گیا. یہ ہمارا ایمان ہے، یہ اہل سنت والجماعت کا ایمان ہے کہ جو ہے نا ان کو زندہ اٹھایا گیا. اس کے اندر آج بہت سارے لوگ ڈاؤٹس ڈالتے ہیں اور کہتے ہیں کہاں ہے یہ، اور عیسیٰ علیہ السلام کو اٹھایا گیا اور کدھر ہے اور کیا ہے اور فلاں. اگر آپ احادیث اٹھا لیں، اتنی ساری تواتر کے ساتھ احادیث ہیں کہ کوئی اس کو ڈینائی نہیں کر سکتا، مگر ان کو کیا کہیں جو کہ حدیث کو نہ مانیں یا ان چیزوں کو بلیو ہی نہ کریں. باہر کیف، ہمیں اپنے عقیدے کو صحیح رکھنا ہے کہ ہمیں یہ ایمان ہے کہ وہ واپس آئیں گے اور پھر ان کو موت آئے گی. وَيَوْمَ أُبْعَثُ حَيًّا، اور جس دن میں اٹھایا جاؤں گا اس دن بھی سلامتی ہے. تینوں مشکل ٹائمز پہ سلامتی ہو میرے لیے، اور دوسری نمبر ٹو جو خوشخبری کہ میرے لیے سلامتی ہے. ذالک عیسیٰ ابن مریم، اور یہاں پہ ان کا قصہ ختم ہوتا ہے. یہ ہیں عیسیٰ ابن مریم، یہ ان کی صحیح بات ہے جو کہ لوگوں کو نہیں پتا، اور لوگوں نے کیا کیا ان کے بارے میں، کسی نے ان کو، اللہ تعالیٰ معاف کرے، یہ یہودیوں نے بہت ہی ان کو یعنی ڈی گریڈ کر کے اور ان کے اوپر کیا کیا الزام لگایا، اور عیسائیوں نے اتنا اوپر چڑھا دیا. قول الحق الذی فیہ یمترون، یہ سچی بات ہے جس کے اندر یہ لوگ شک میں پڑے ہوئے ہیں، شک کرتے ہیں. ایسی بات نہیں ہے جس کے اندر شک کی ضرورت ہو، مگر انہوں نے اس میں خود ہی شکوک نکال دی. اللہ تعالیٰ نے بالکل کلیئر کر دیا پورا ان کی پیدائش کا قصہ، کہ اب اس کے بعد کوئی کنفیوژن نہیں ہے اس میں. سبحانک اللہم و بحمدک، نشہد ان لا الہ الا انت، نستغفرک و نتوب الیک.
كافها يا عين صاد، ذكر رحمة ربك عبده زكريا، إذ نادى ربه نداء خفيا، قال رب إني وهن العظم مني واشتعل الرأس شيبا ولم أكن بدعائك رب شقيا، وإني خفت الموالي من ورائي وكانت امرأتي عاقرا فهب لي من لدنك وليا، يرثني ويرث من آل يعقوب، واجعله رب رضيا. يا زكريا إنا نبشرك بغلام اسمه يحيى لم نجعل له من قبل سميا، قال رب أنى يكون لي غلام وكانت امرأتي عاقرا وقد بلغت من الكبر عتيا، قال كذلك قال ربك هو علي هين وقد خلقتك من قبل ولم تك شيئا، قال رب اجعل لي آية، قال آيتك ألا تكلم الناس ثلاث ليال سويا، فخرج على قومه من المحراب فأوحى إليهم أن سبحوا بكرة وعشيا، يا يحيى خذ الكتاب بقوة وآتيناه الحكم صبيا، وحنانا من لدنا وزكاة وكان تقيا، وبرا بوالديه ولم يكن جبارا عصيا، وسلام عليه يوم ولد ويوم يموت ويوم يبعث حيا، واذكر في الكتاب مريم إذ انتبذت من أهلها مكانا شرقيا، فاتخذت من دونهم حجابا فأرسلنا إليها روحنا فتمثل لها بشرا سويا قالت إني أعوذ بالرحمن منك إن كنت تقيا قال إنما أنا رسول ربك لأهب لك غلاما زكيا قالت أنى يكون لي غلام ولم يمسسني بشر ولم أك بغيا قال كذلك قال ربك هو علي هين ولنجعله آية للناس ورحمة منا وكان أمرا مقضيا فحملته فانتبذت به مكانا قصيا فأجاءها المخاض إلى جذع النخلة قالت يا ليتني مت قبل هذا وكنت نسيا منسيا فناداها من تحتها ألا تحزني قد جعل ربك تحتك سريا وهزي إليك بجذع النخلة تساقط عليك رطبا جنيا فكني واشربي وقري عينا فإما ترين من البشر أحدا فقوني إني نذرت للرحمن صوما فلن أكلم اليوم إنسيا فأتت به قومها تحمله قالوا يا مريم لقد جئت شيئا فريا يا أخت هارون ما كان أبوك امرأ سوء وما كانت أمك بغيا فأشارت إليه قالوا كيف نكلم من كان في المهد صبيا قال إني عبد الله آتاني الكتاب وجعلني نبيا وجعلني مباركا أينما كنت وأوصاني بالصلاة والزكاة ما دمت حيا وبرا بوالدتي ولم يجعلني جبارا شقيا والسلام علي يوم ولدت ويوم أموت ويوم أبعث حيا ذلك عيسى بن مريم قول الحق الذي فيه يمترون